الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وسلم، جو مجھ پر روز جمعہ درود شریف پڑھے گا، میں قیامت کے دن اس کی شفاعت کروں گا. سبحان اللہ. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. ہر مرض کی دوا درود شریف، ہر مرض کی دوا درود شریف، دفعِ ہر بلا درود شریف، دفعِ ہر بلا درود شریف. ورد جس نے کیا درود شریف، ورد جس نے کیا درود شریف، اور دل سے پڑھا درود شریف. حاجتیں ہیں روا ہوئی اس کی، ہے عجب کیمیاں درود شریف. دافعِ ہر بلا درود شریف. صلو علی الحبیب صلی اللہ تعالی علی محمد وعلی آلہ وصحبہ وبارک وسلم. امام اعظم ابو حنیفہ رحمت اللہ تعالی علیہ کی شان میں یہ سلسلہ شروع کیا گیا ہے. آج کے سلسلے میں انشاءاللہ رحمان آپ کے حسن سلوک کے تعلق سے کچھ سنیں گے. ماں باپ کے ساتھ آپ کا حسن سلوک کیسا تھا، پڑوسیوں کے ساتھ کیسا تھا، دوستوں کے ساتھ کیسا تھا. امام اعظم ابو حنیفہ رحمۃ اللہ تعالی علیہ بہت بڑے عالم، بہت بڑے مجتہد، حافظ قرآن، عالم دین، مفتی اسلام اور بہت بڑے عبادت گزار. ایک رکعت میں مکمل قرآن پڑھنے والے 30 سال تک، 45 سال پانچوں نمازیں ایک ہی وضو کے ساتھ پڑھنے والے، اتنی شان والے، اتنی عبادت والے. سبحان اللہ. شعبان کی دوسری تاریخ کو آپ نے دنیا سے پردہ فرمایا. یاد رکھیے کہ ہمارے اچھے سلوک کی سب سے زیادہ حقدار کون ہے؟ ہماری ماں، ٹھیک ہے، ہماری امی، ہماری مدر. امام اعظم رحمت اللہ تعالی علیہ کے والد تو بچپن میں ہی فوت ہو گئے تھے، حضرت ثابت رحمت اللہ تعالی علیہ. امام اعظم فارسی النسل تھے، عربی نہیں تھے، عجمی تھے. بغداد شریف میں آپ کا مزار پر انوار ہے، کوفہ میں آپ دنیا میں تشریف لائے. والدہ ایک مدت تک زندہ رہیں. والدہ سے بڑی محبت تھی اور والدہ کی بڑی خدمت کیا کرتے تھے. والدہ کو دیگر جو مقررین تھے، واعظین تھے، مبلغین تھے، ان سے بڑی عقیدت تھی. کوفے میں اس وقت مشہور تھے عمر بن ذر اور قاضی زرعہ، ان پر بڑا اعتماد تھا. جب کوئی شرعی مسئلہ پوچھنا ہوتا تو آپ امام اعظم ابو حنیفہ نعمان بن ثابت رحمت اللہ تعالی علیہ کو حکم دیتی کہ عمر بن ذر سے جا کر مسئلہ پوچھو. آپ حالانکہ بہت بڑے عالم تھے، حضرت عمر بن ذر سے بڑے عالم تھے، مگر والدہ کے کہنے پر، حکم پر آپ جاتے اور وہ حیران ہو جاتے، عرض کرتے، حضور میں آپ کے سامنے کیسے زبان کھولوں. اور بعض اوقات ایسا بھی ہوتا کہ عمر بن ذر کو وہ مسئلہ ہی نہ معلوم ہوتا تو امام اعظم رحمت اللہ تعالی سے درخواست کرتے، حضور آپ ہی بتا دیں، میں آپ سے سن کر میں دوہرا دوں گا. آپ بتا دیتے اور وہ دوہرا دیتے اور امام اعظم ابو حنیفہ نعمان بن ثابت رحمت اللہ تعالی علیہ آ کر اپنی والدہ کو مسئلہ بتا دیتے کہ عمر بن ذر نے یہ مسئلہ بتایا ہے. والدہ کی اتنی خدمت. آج بدقسمتی کے ساتھ माँ बाप के लिए हमारे पास टाइम नहीं है, और अगर ज्यादा कमाने लग जाए तो फिर तो अस्तगफिरुल्लाह लिफ्ट ही नहीं कराते। बेटे को अगर कोई मकाम मिल जाए फिर तो माँ बाप को पूछते नहीं है। बेटियां भी बास ऐसी होती हैं कि माँ बाप को घास ही डालती, माँ की खिदमत नहीं करती, ये दुरुस्त नहीं है। इमाम आजम रहमतुल्लाह तआला अलैह की वालिदा कभी इसरार करती कि मैं खुद मसला पूछूंगी जाकर। अब इमाम आजम वालिदा को सवारी पर सवार फरमाते, खुद साथ पैदल चलते थे। शाने आजी देखी, इतने बड़े इमाम मगर माँ तो माँ है ना, कई मील तक पैदल जाते। तो माँ कहती कि मसला खुद पूछूंगी, खुद सुनूंगी, फिर मुझे इत्मीनान होगा। और इमाम अबू यूसुफ रहमतुल्लाह ताला अलैह के जो जो कि खुद बहुत बड़े मुज्तहिद थे, ये फरमाते हैं कि एक दिन देखा कि इमाम आजम वालिदा को खच्चर पर बिठाकर जा रहे हैं कि एक मसला पूछूं और आप लेकर जा रहे हैं, वरना आपको मालूम था कि अमर बिन जर का क्या मकाम है। अपनी वालिदा की ख्वाहिश के एहतराम में आप जा रहे थे। अल्लाह अकबर। तो बहरहाल इमाम आजम अबू हनीफा रहमतुल्लाह ताला अलैह अपनी वालिदा के साथ बहुत अच्छा सलूक करने वाले थे। और याद रखिए, माँ बाप फौत हो जाएं तो भी उनके हुकूक बाकी होते हैं, मसलन उनके लिए साले सवाब करना, उनकी कब्र पर हाजिरी देना, उनकी जायज वसीयत को पूरा करना, गुनाहों से बचकर उन्हें रंजीदा होने से बचाना, क्योंकि फौत शुदा माँ बाप के पास जिंदा औलाद के आमाल हर जुम्मे को, हर फ्राइडे को पेश किए जाते हैं। अच्छे अमल होते हैं तो वो खुश होते हैं, और बुरे अमाल हो तो वो रंजीदा होते हैं। इमाम आजम अबू हनीफा रहमतुल्लाह ताला अलैह, नौमान बिन साबित, आप अपनी वालिदा और वालिद की तरफ से सदका और खैरात किया करते थे। उनकी इंतकाल के बाद, उनके दुनिया से जाने के बाद, चुनाचे आप 10 दिरहम वालिद और 10 दिरहम वालिदा की तरफ से खैरात करते, और इसके अलावा भी फुकरा पर, मिसकीनों पर अपने माँ बाप के सारे सवाब के लिए खर्च किया करते थे। खुश नसीब है वो बच्चे, वो औलाद जो माँ बाप के लिए मस्जिद बना देती है, जिनको तौफीक होती है मदरसे में, जामिया में, दीनी खिदमत में, या बहन भाइयों की खिदमत करते हैं, सदका खैरात करते हैं, कुर्बानी करते हैं फौत शुदगान की तरफ से, तो बड़ी सआदत की बात है। मेरे आका इमाम आजम रहमतुल्लाह ताला अलैह का पड़ोसियों के साथ क्या मामला था, सुने। आपके पड़ोस में एक मोची रहता था, दिन भर मजदूरी करता, शाम को गोश्त और शराब लेकर आ जाता, अस्तगफिरुल्लाह, गोश्त भूनता खाता और शराब पीता, शराब के नशे में फिर उधम मचाता और अरबी में शेर पढ़ता, जिसका खुलासा ये कि लोगों ने मुझे जाया कर दिया, कितने कमाल नौजवान को जाया कर दिया जो लड़ाई और सबबंदी के काम आता। इमाम आजम इसकी आवाजें सुना करते थे और आप सारी रात इबादत में रहते। एक रात उसकी आवाज नहीं सुनी उस मोची की, जो नशे था, शराबी था। तो आपने मालूमात की तो लोगों ने बताया कि रात उसको पुलिस वाले पकड़ के ले गए। तो आप गवर्नर के पास पहुंचे और बड़े अदब से अर्ज की, हुजूर, अदब, गवर्नर ने अदब की, हुजूर आप कैसे आए? तो फरमाया, मेरे पड़ोसी को आपके सिपाही पकड़ के ले आए, इसलिए मैं हाजिर हुआ हूं, आप इन्हें छोड़ दें। गवर्नर ने ऑर्डर किया कि वो इमाम आजम का पड़ोसी और इसका साथ जितने भी कैदी हैं सबको रिहा कर दो। अब कैदियों से कहा कि तुम सबको इमाम आजम अबू हनीफा की वजह से रिहाई मिल गई। देखो उस वक्त के साहिब इक्तदार लोग, हर एक नहीं होता लेकिन अदब करने वाले भी होते हैं दीनदार लोगों के। इमाम आजम ने पड़ोसी नौजवान से फरमाया, हमने तुमको जाया तो नहीं किया, क्योंकि वो शेर पढ़ा करता था ना कि लोगों ने मुझे जाया कर दिया। इमाम आजम ने उसको फरमाया, हमने तुम्हें जाया तो नहीं किया? तो अर्ज की, नहीं, आपने मेरी हिफाजत फरमाई, मेरी सिफारिश की, अल्लाह पाक आपको जजा दे, आपने हमसाए की हक की रियायत फरमाई। उसने तौबा की और नेक बन गया। और यह भी मैंने पढ़ा है कि आप की बरकत से वो आपकी महफिल में बैठने लगा और बहुत बड़ा आलिम बन गया। निगाहे वली में वो तासीर देखी, बदलती हजारों की तकदीर देखी। इमाम आजम ابو حنیفہ امام اعظم، ابو حنیفہ فضول گوئی کی نکلے عادت، ہو دور بیجا مسیح کی خصلت، درود پڑتا رہوں میں ہر دم امام اعظم، ابو حنیفہ امام اعظم، ابو حنیفہ امام اعظم، ابو حنیفہ اللہ تعالی علیہ. میرے آقا امام اعظم نعمان بن ثابت رحمت اللہ تعالی علیہ، آپ کا والدین کے ساتھ کیا سلوک تھا، پڑوسی کے ساتھ کیا سلوک تھا، یہ سنا. اب ایک دوست کے ساتھ آپ کا کیا اچھا معاملہ تھا، یہ سنیے. ایک دوست وہ حاضر ہوا کہ کسی کے میں نے 500 درہم دینے تھے، تنگ دستوں قرضہ نہیں دے سکتا، آپ میری سفارش کر دیں کہ وہ قرض دار مجھے اور مہلت دے دے، کچھ عرصے بعد دے دوں گا. میرا کا امام اعظم رحمت اللہ تعالی علیہ نے اسے بلا کر کہا کہ اس بیچارہ تنگ دست ہے، مہلت دے دو. اس نے کہا حضور آپ اس کے لیے مہلت مانگتے ہیں؟ میں آپ کی وجہ سے اس کا سارا قرضہ ہی معاف کرتا ہوں. مقروض نے کہا میرا قرضہ معاف نہ کریں، صرف چند روز کی مہلت دے دیں. امام اعظم ابو حنیفہ نعمان بن ثابت رحمت اللہ تعالی علیہ نے کہا تجھے ضرورت نہیں، مگر تیرا قرض ادا کرنے کی مجھے ضرورت ہے، جاؤ آج سے تمہارا قرضہ ادا ہو گیا. اب دوست کا پتہ تو چلتا ہے مشکل وقت میں. ویسے سارے دوست دوست دوست، میرا دوست، میرا فرینڈ، بیسٹ فرینڈ، اور لگا رہا اس کو شراب پر تو چرس پر تو سٹوں پر تو بھنگ پر. یہ دوست نہیں ہے، دشمن ہے. طرح طرح کے گناہوں بھرے چینلز پر، سوشل میڈیا کی تباہ کاریوں میں اس نے پھنسا کے رکھ دی. دوست ہے نہیں، دوست وہ جو مسجد میں لے کے جائے، جو دوست وہ جو اللہ رسول سے ملا ہے، دوست وہ ہے جو عقیدہ ٹھیک کرے، دوست وہ ہے جو عمل ٹھیک کرے، دوست وہ ہے جو کردار اچھا کر دے، گفتار اچھی کر دے، مصیبت کے وقت کام آئے، وہ دوست ہوتا ہے. امام اعظم رحمت اللہ تعالی علیہ کی شان و عظمت کے کیا کہنے. آپ کے عادت مبارک تھی کہ آپ کی مجلس کے قریب سے لوگ گزرتے، کچھ بیٹھ جاتے سستانے کے لیے، ریسٹ کرنے کے لیے، تو آپ ان سے ان کی ضرورت پوچھتے. کوئی بھوکا ہوتا اس کو کھانا کھلایا کرتے تھے. بھوکوں کو کھانا کھلانا یہ جنت میں لے جانے والے کاموں میں سے ہے. خوش نصیب ہیں جو بارہویں گیارہویں اور چھٹی شریف اور گیارہویں شریف اور تیجا اور چہلم اور دسواں اور برسی کر کے مسلمانوں کو کھانا کھلاتے ہیں، غریبوں مسکینوں کو کھلاتے ہیں. کھلانا چاہیے، بالخصوص وبائیں، پریشانیاں، دشواریاں ہوں تو غریبوں کی مدد کرنی چاہیے. تو امام اعظم رحمۃ اللہ تعالی علیہ راہ گیروں سے پوچھتے جو کچھ دیر کے لیے آ جاتے. اگر وہ بھوکے ہوتے تو ان کو کھانا کھلایا کرتے تھے، اگر کوئی بیمار ہوتا اس کا علاج کروایا کرتے تھے، اور بسا اوقات اس کے ساتھ خود حکیم کے پاس، طبیب کے پاس جاتے اور اس کو دوائی لے کر دیتے. اللہ اکبر. آپ کا ہمسایہ بیمار ہو جاتا، عیادت کیا کرتے تھے. کسی بیمار کی مزاج پرسی کرنا یہ عیادت کہلاتا ہے. اور میرے نبی، پیارے نبی، سونے نبی، اچھے نبی، نبیوں کے نبی، رسول ہاشمی محمد عربی صلی اللہ علیہ وآلہ وسلم کی یہ سنت ہے، سنت نبوی ہے، عیادت کریں. کوئی اگر مر جاتا امام اعظم اس کے جنازے میں شرکت کرتے تھے، اگر مجبوری ہوتی تو اپنے کسی نمائندے کو بھیجتے، کوئی ضرورت مند ہوتا اس کی ضرورت کا خیال کیا کرتے تھے. ایک بزرگ کہتے ہیں کہ میں نے امام اعظم کو ایک قیمتی رومال تحفے میں بھیجا. تحفہ دینا سنت، تحادو تحابو، تحفہ دو محبت بڑھے گی. وہ تحفے میں وہ ایک قیمتی رومال بھیجا، قیمت اس کی تھی 3 درہم. امام اعظم نے تحفہ قبول فرمایا. کچھ دنوں کے بعد एक बहुत ही कीमती कपड़ा आपने उसको अपने दोस्त को जिसने तोहफा भिजवाया था रुमाल का उसको भिजवाया, उसकी कीमत क्या थी? 50 दिरहम। 3 दिरहम का तोहफा लिया, 50 दिरहम का तोहफा दर तोहफा इनायत फरमाया। सुभान अल्लाह। अब तोहफा लेने का तो हमें पता होता है कि मुझे फलां कोई पूछता नहीं है, उसने कुछ पूछा ही नहीं है, आप कितनों को पूछते हैं भाई, और तो करें। अच्छा, बहरहाल इमाम आजम अबू हनीफा रहमतुल्लाह ताला अलैह बहुत ज्यादा ख्याल किया करते थे। एक मरतबा ऐसा हुआ कि किसी शख्स ने आपकी खिदमत में 1,000 जूते पेश किए, चप्पल, शूज, बड़े कीमती थे। आपने वो सारे अहबाब में, शागिर्दों में, जो आपके स्टूडेंट्स थे, हजारों उलामा इमाम आजम के शागिर्द थे, उसमें तकसीम कर दिया। अब हजरत यूसुफ बिन खालिद रहमतुल्लाह अलैह कहते हैं, मैंने देखा 2-3 दिन के बाद इमाम आजम बाजार में जूता खरीद रहे। आपके बेटे भी साथ थे। अर्ज की, हुजूर आपके पास तो 1,000 जोड़े आए थे जूतों के, आप बाजार में खरीदारी कर रहे हैं? फरमाए कि वो तो सब हमने तकसीम कर दिए और कुछ अहबाब रह गए थे, तो जो मेरा और मेरे बेटे का हिस्से था वो भी मैंने उनको दे दिया। अल्लाह अकबर, देखें कैसे थे मेरे इमाम। इसी तरह सफरे हज था, तो एक शख्स का जो सफर में काफिले में शामिल था, उसका ऊंट वाले से कोई झगड़ा हो गया, लेन देन के मामला था। अब दोनों फैसला करने के लिए आए इमाम आजम के पास। दोनों ने अपना अपना बयान सुनाया तो झगड़ा बढ़ने लगा। तो आपने ऊंट वाले से फरमाया, मुझे बताओ तुम्हारे कितने दिरहम बनते? उसने कहा 40। फरमाया, मुझे तो शर्म महसूस होती है कि तुम दोनों में आपस में मुरव्वत का जज्बा खत्म हो गया है। आपने 40 दिरहम निकालकर उस ऊंट वाले को अता फरमा दी और झगड़ा खत्म कर दी। अल्लाह अकबर। इसी तरह इमाम आजम रहमतुल्लाह ताला अलैह का एक मकरूज, आप कुफे के बाजार में जा रहे थे, आपको देखकर छुप गया, रास्ता बदल लिया, आपने देख लिया, उसको बुलाया तो उसे फरमाया कि आओ, क्या बात है? उसने कहा कि हुजूर 10,000 आपका कर्जा देना है, मुझे बड़ी शर्म आई, आपका मैं सामना नहीं कर सकता, आपको मुंह नहीं दिखा सकता, आपको फेस नहीं कर सकता। फरमाया, सुभान अल्लाह, तुम कर्जे की वजह से अपना मुंह नहीं दिखा रहे, मेरी वजह से तुम्हें परेशानी हो रही है, मेरी वजह से तुम्हें शर्मिंदगी हो रही है, जाओ मैंने तुम्हें अपना कर्जा माफ किया, आइंदा के लिए यूं समझो कि मैंने तुम्हें ये कर्ज दिया ही नहीं था, और मुझे बिल्कुल आप मिला करो, कोई मसला नहीं। अल्लाह अकबर। अल्लाह पाक की आप पर रहमत हो और आपके सदके हमारी बेहिसाब मगफिरत हो। हमारे अच्छे सलूक का हकदार कौन है? सबसे पहले हमारी माँ, हमारा बाप, भाई, बहने, औलाद, हमारे खूनी रिश्तेदार, सिला रहमी करना वाजिब है, हमारे पड़ोसी मुसलमान, बिलखुसूस गुरबा, यतीम, मसाकीन, इनका ख्याल रखें। अल्लाह पाक रहमत फरमाए। इमाम आजम रहमतुल्लाह ताला अलैह किस अंदाज से देखें, हुस्ने सलूक फरमाते थे, सदका खैरात करते थे, सखावत फरमाते थे, कुसूर मुआफ फरमाते थे। एक शख्स कुफे में बड़ा मालदार था, बड़ा खुददार था, हयादार था, बेचारा मोहताज हो गया, गरीब हो गया, दौलत चली गई, आने जाने वाली चीज है। अब वो बाजार में मजदूरी करता, मुशक्कत उठाता, सब्र करता, भूख, गुर्बत, माशी बदहाली, बेचारा आजमाइश में आ गया। पहले रात दिन ऐश में बसर होते थे, अब खाने को लाले पड़ गए, घर के बर्तन बिखरे। अब बहुत आजमाइश की सूरत थी। इमाम आजम रहमतुल्लाह ताला अलैह ने जाकर घर का दरवाजा खटखटाया, फरमाया मैं एक चीज रखे जा रहा हूं, इसे ले लें, ये कहकर वापस आ गए। अब उस शख्स ने थैली खोली तो उसमें 5,000 चांदी के सिक्के थे और एक कागज की पर्ची पर लिखा हुआ था, थोड़ा सा माल है, तुम्हारे दरवाजे पर अबू हनीफा आया था, इसकी हलाल कमाई है, इसे इस्तेमाल में लाओ, वापस ना करना। अल्लाह अकबर। इमाम आजम की सखावत, اچھا سلوک لوگوں کے ساتھ. اللہ ہمیں بھی توفیق عطا فرمائے. پڑوس میں بیچاروں نے کھانا کھایا نہیں کھایا, اور وبا کے حالات میں, آزمائشوں میں, اس میں تو اور بھی زیادہ خیال رکھنا چاہیے. اللہ پاک رحمت فرمائے, ہمیں نیکوں کی سیرت پر عمل کر کے نیک بننے کی توفیق عطا فرمائے. آمین بجاہ النبی الامین صلی اللہ تعالی علیہ وسلم.